आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि यो समय तपाईँको साथमा छु। बाइबलले भन्दछ सारा भूमण्डल आकाश मण्डलको सृष्टिकर्ता परमेश्वर साँच्चै अचम्मको परमेश्वर हुनुहुन्छ। के तपाईँलाई थाहा छ यस्तो सारा जगतको अधिपत्य परमेश्वर मानिस जातिले बुबा भनी बोलाएको रुचाउनुहुन्छ? परमेश्वर बादल पारिरहने केही डरलाग्दो न्यायकर्ता होइन, तर हामी हरेकको निम्ति आमा बुबा जस्तै नजिकको आत्मीय सम्बन्धमा रहने परमेश्वर हुनुहुन्छ। यस्तो प्रेमी र परमेश्वरको विषयमा धेरै भन्दा धेरै जानकारी लिएर आफ्नो जीवनको बाँच्नुको उद्देश्यलाई बुझ्न सक्नुहुनेछ। जीवनको अर्थ बुझ्नु हाम्रो उत्तरदायित्व हो। आशाको बाणी कार्यक्रमले यी गहन कुराहरू बुझ्न तपाईँलाई मदत गर्दछ। आउनुहोस्, हामी तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत गर्दछौ। सुरुमा हामी मधुर क्रिस्टीय भजन सुन्नेछौ।
Mama म बाँचेको छु अनुग्रहमा म हाँसेको छु अनुग्रहमा म बाँचेको छु अनुग्रहमा म हाँसेको छु
समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त अर्थात् पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत तपाईँहरूको बिचमा उपस्थित भएको छु। श्रोता आउनुहोस्, तपाईँ हामी केही समय परमेश्वरसँग सँगसँगै आफ्नो समय बिताउँ। मलाई आशा छ तपाईँले हाम्रो कार्यक्रमहरूलाई नियमित रूपमा सुन्दै हुनुहुन्छ र परमेश्वरको प्रशस्त आशिषहरू प्राप्त गर्दै हुनुहुन्छ। श्रोता, यदि तपाईँका कुनै जिज्ञासाहरू छन् भने, सल्लाह र सुझावहरू छन् भने, यदि तपाईँ कुनै कुरा हामीसँग बाँड्न चाहनुहुन्छ भने, कृपया हामीलाई हाम्रो पत्र व्यवहारको ठेगानामा लेखेर पठाइदिनु भयो भने हामी तपाईँप्रति आभारी हुन्छ। आउनुहोस्, आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले हामी परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछौँ। जीवी जिउँदो महान दयालु परमेश्वर, प्रभु हामी धन्यवादी छौँ यो जीवन र यो जीवनमा दिनुभएका प्रशस्त आशिषहरूको लागि। प्रभु, यो रेडियो कार्यक्रमलाई म तपाईँको हातमा राख्दछु। यसलाई तपाईँको राज्य महिमाको प्रचारको खातिर यो देश र सारा संसारमा पुर्याउनुहोस्, ताकि धेरै मानिसहरू जो अन्धकारमा छन् उनीहरूले तपाईँको ज्योतिलाई देख्न सकुन् र तपाईँको राज्यमा आउन्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोत साथी, एउटा मान्छेले एकचोटि यसो भनेको मैले सुनेको छु। 50 वर्ष पहिले आमा बुवाहरूसँग धेरै बच्चाहरू हुन्थे, तर अहिले आएर बच्चाहरूका धेरै आमा बुवाहरू हुन्छन्। हो श्रोता, यो वास्तविक सत्यलाई तपाईँ हामी कतिले महसुस गरेका छौँ। मलाई आशा छ यो आजको प्रस्तुति सुनिसकेपछि तपाईँले यसलाई बुझ्नुहुनेछ। धेरैभन्दा धेरै मानिसहरूले हेनरी फ्रोडको सल्लाहलाई आज बिर्से जस्तो लाग्छ। जब उनले आफ्नो वैवाहिक जीवनको 50 वर्ष मनाइरहेका थिए, तब उनलाई सोधिएको थियो कि उनको आशिषित वैवाहिक जीवनको रहस्य के हो भनेर। तब उनले मुस्कुराउँदै यो भने कि यो एउटा अटोमोबाइल्सको व्यापार जस्तो, जो एउटै मोडलमा सधैँ अडिरहन्छ। हो श्रोता, वैवाहिक जीवन भनेको एउटैमा, एउटा पुरुष एउटा महिला, त्यसमै अडेर बस्नु। आज सम्बन्ध विच्छेदको अवस्था संसारमा बढिरहेको पाइन्छ। विशेष गरेर युरोप, अमेरिकामा यो संख्या अत्यधिक रूपमा छ। दुईजना वैवाहिक सम्बन्धमध्ये एकको विच्छेद भएको पाइन्छ। त्यसै गरी नेपालमा पनि यो संख्या कमै छ र भारतमा पनि कम छ भन्ने एक अनुसन्धानले देखाएको छ। जहाँ सम्बन्ध विच्छेदको आँकडा 1.1% मात्र छ, र अरू देश जस्तो अमेरिका र स्विडेनमा 55% भन्दा बेसी पाइएको छ। यो आँकडा नेपालका गाउँहरूमा सहरहरूको तुलनामा नगण्य नै पाइन्छ। तर यसको संख्या भने विगतका वर्षहरूको तुलनामा अहिले क्रमशः बढ्दै गएको देखिन्छ, र यो यसरी नै बढ्दै जाने हो भने निश्चय नै हाम्रो देशमा पनि यसले विकराल रूप नलेला भन्न सकिन्न। विशेष गरेर अव्यवस्थित सहरीकरण, मानिसमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, आरामको जीवन, सहज रूपमा जीवन धान्न सकिने अवसरहरूको खोजीको कारणले मानिसहरू गाउँबाट सहरतिर झर्ने क्रम तीव्र रूपमा बढिरहेको छ, र यदि हाम्रो देशमा पनि बढिरहेको हामी पाउँछौँ। यसका राम्रा एवं नराम्रा पक्षहरू छन् जसलाई सहरमा बस्ने सबैले सामना गर्नै पर्छ। विशेष गरी हाम्रो देशमा धेरै मानिसहरू कामको खोजीमा विदेशिने गर्दछन्, र यो पनि एउटा कारण हुन सक्छ सम्बन्ध विच्छेदको। जे भए पनि यो एउटा सामाजिक समस्या हो र यसको जे भए पनि एउटा सामाजिक समस्या हो र यसले हाम्रो परिवारमा नराम्रो गरी पकड जमाउँदै गएको छ जसलाई राम्रो मान्न सकिन्न। परमेश्वरले बनाउनु भएको व्यवस्था शैतानले विभिन्न माध्यम र उपायहरूद्वारा भत्काउने काम गरिरहेको छ। शैतान चाहँदैन कि कुनै परिवार मिलेर शान्ति र आनन्दमा परमेश्वरको उपस्थितिमा रमाओस् भनेर त्यसैले त उसले वैवाहिक सम्बन्ध जस्तो पवित्र बन्धनमाथि पनि निरन्तर हमला गरिरहेको छ। यसबाट बच्न तपाईँ हामी सबैले निरन्तर रूपमा परमेश्वरको मद्दत खोज्नुपर्छ र परमेश्वरसँग आफ्नो जीवनलाई नजिक राखेर हिँडाउनुपर्छ। सम्बन्ध विच्छेदको कुरालाई म घृणा गर्दछु भनी परमप्रभुले स्पष्ट रूपमा भन्नुभएको छ। उहाँले सम्बन्ध विच्छेदलाई पाप जस्तै हो भनेर पनि भन्नुभएको छ। परमेश्वरले यसरी सम्बन्ध विच्छेदलाई घृणा गर्छु भनेर कडा रूपमा भन्नुको पछाडि यसले हाम्रो समाजलाई नष्ट गर्छ एउटा, र अर्को भावनात्मक रूपले आमा बाबु र सन्तानहरूलाई यसले मार्छ। जुन परिवारमा आमा बाबु बीच सम्बन्ध विच्छेद भएको छ त्यस परिवारमा हुर्केका सन्तानहरूको बानी व्यवहारमा समस्या देखिने, हताश निराश हुने, कुनै कुरा गर्न मन नलाग्ने र नशा सेवन गर्ने र अन्य किसिमका कुलतहरूमा फस्ने सम्भावना धेरै देखिन्छ र पछि गएर यस्ता सन्तानहरू समाजको निम्ति नै समस्या बन्छन् र बनिरहेको हामीले देखेका छौँ। श्रोता साथी, वैवाहिक सम्बन्धको बारेमा पावल प्रेरितले कोरन्थीहरूलाई लेखेको आफ्नो पत्रमा यसो भन्छन्, पत्नी पतिबाट नछुटोस् तर छुट्टिएर बसिहाले पनि तापनि त्यसले विवाह नगरोस्, बरु आफ्नो पतिसँग मिलाप गरोस्, पतिले आफ्नो पत्नीलाई नत्यागोस्। सम्बन्ध विच्छेदको लागि एउटै मात्र कुरा पवित्र शास्त्र बाइबल सहमत छ, त्यो व्यभिचार। यदि श्रीमान वा श्रीमती व्यभिचारमा फँसेको छ भने सम्बन्ध विच्छेद गर्न सकिन्छ, तर सम्बन्ध विच्छेदलाई परमेश्वरले अनुमोदन भने गर्नुभएको छैन। श्रीमान र श्रीमतीले परमेश्वरको भयमा आफ्नो जीवन बिताउनु पर्छ। श्रोता साथी, हाम्रो घर परिवार वा हाम्रो आफ्नो श्रीमान श्रीमतीसँगको सम्बन्ध कस्तो छ त्यो तपाईँलाई आफै थाहा हुनुपर्छ। यो एक पवित्र बन्धन हो जसलाई परमेश्वरले बनाउनु भएको वा बाँध्नु भएको, र वैवाहिक बन्धनमा बाँधिनु अगाडि केटा र केटीले परमेश्वरको अगाडि कसम खाएर एक अर्कालाई जीवनको अन्त्यसम्म मृत्युले नछुटाएसम्म हेरचाह गर्ने, सँगै बस्ने र वैवाहिक जीवनको आनन्द वैवाहिक जीवनको आनन्दको अनुभूति परमेश्वरसँगको यात्रामा गर्ने भनेर प्रतिबद्धता जनाएका हुन्छन्। तर पापको कारण मानिसहरू परमेश्वरभन्दा टाढा भएको अवस्था, संसारका चिजबिजहरूले मानिसलाई निरन्तर रूपमा आफूतर्फ आकर्षित गरिरहेको पृष्ठभूमिमा हामी बडो कठिन यात्रामा अगाडि बढिरहेका हुन्छौँ। एउटा परिवार जब छिन्न भिन्न हुन्छ त्यसको असर धेरै हुन्छ कि हामीले कहिले अनुभव गरेका छौँ। आजको हाम्रो समाजमा हुने विभिन्न किसिमका अपराधहरू, हत्याहरू, चोरी अपहरण गर्ने मानिसहरूको जीवनलाई तपाईँ हामीले केलाएर हेऱ्यौँ भने निश्चय ती व्यक्तिहरू जसले आफू सानो छँदा परिवारबाट पाउनुपर्ने उचित हेरचाह, माया, ममता र सहयोग पाएन। उनीहरूको परिवारमा कुनै न कुनै रूपमा एउटा अविश्वासको खाडल थियो र उनीहरूका आमा बाबु बीचको सम्बन्ध सुमधुर थिए। बाबुले अर्की आमा ल्याएको, रक्सी खाएर राति आमालाई कुटेको र आफूहरू बाबु आएको थाहा पाएपछि खाट पनि लुक्नु परेको र बाबुले आमा र उनीहरूलाई छोडेर अर्कै आइमाईसँग घर व्यवहार गरेको, यस्ता कयौं घटनाहरू हाम्रो अगाडि छर्लङ्ग छन्। तिनै बालकहरू पछि गएर विभिन्न किसिमको नराम्रा कामहरूमा लागेको एक अनुसन्धानले देखाउँछ। श्रोता साथी, विवाह भनेको एक पवित्र बन्धन, यसलाई मृत्युले मात्रै छुटाउन सक्छ। प्रिय, परमेश्वरले स्थापित गर्नुभएको संस्था हो एउटा परिवार, र परमेश्वरले एउटा उद्देश्य लिएर यसलाई स्थापित गर्नुभएको छ र परमेश्वर चाहनुहुन्छ कि जो हामी विवाहित छौँ हामी एक अर्काप्रति हामी निष्ठावान हुनुपर्छ अनि सन्तुष्ट हुनुपर्छ, एक अर्काको सहयोग गर्नुपर्छ, एक अर्काको दुःख कष्टमा हामीलाई पनि दुःख र कष्ट हुनुपर्छ, एक अर्कालाई हामी उठाउनुपर्छ, अनि मात्र तपाईँ हामीले हाम्रो वैवाहिक जीवनको वास्तविक अर्थ बुझ्न सक्छौँ र त्यसको मिठो अनुभव हाम्रो जीवनमा गर्न सक्छौँ। त्यसबाट हामी आशिषित हुनेछौँ, हाम्रा सन्तानहरू आशिषित हुनेछ र परमेश्वर तँभन्दा बेसी आशिषित हुनेछ। परमेश्वरले यी वचनहरूद्वारा तपाईँको वैवाहिक जीवनलाई सफल बनाउनुहोस्। हाम्रो यही कामना। आमेन।
आशाको बाणी। श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98-61-55-120, 98-61-55-120 र अर्को 98-18-53-95-55, 98-18-53-95-55।
यो आशाको बाणी रेडियो कार्यक्रम हो। म धनलाल राई यहाँहरूलाई यस कार्यक्रममा न्यानो स्वागत गर्दछु। आजको समसामयिक विषयको प्रस्तुतिका साथ मीना राई।
श्रोत साथी, उद्देश्य प्रेरित आत्मा परिवर्तित कथाहरूमा आजको कथा इजकिएल परेस गंगोरा दोस्रो मौका मेक्सिको उत्तर अमेरिका। श्रोत साथी, म 20 वर्ष हुँदा मैले विवाह गरेको थिएँ। विवाह गरेपछि मैले जाँड रक्सी खान थाले र चुरोट पनि पिउन थाले। त्यसपछि म जड्या भए र चुरोटको लतमा म झुर्लुम्ब डुब्न थाले। मलाई रमझम र पार्टीहरू मन पर्थ्यो। मेरो देश मेक्सिको टाबास्को राज्यमा म बस्दछु। मेरो घरको नजिक रिचास पेरे भन्ने सेभेन डे एडभेन्टिस्ट प्रचारकले सुसमाचार प्रचारको कार्यक्रम गरेको थियो। त्यस कार्यक्रममा सहभागी भएपछि मेरो श्रीमतीले सेभेन डे एडभेन्टिस्ट चर्चमा बप्तिस्मा लिइन्। तर मैले बप्तिस्मा लिन मानिन। दुईपल्ट बप्तिस्मा लिन मलाई मौका मिलेको थियो, तर बप्तिस्मा लिन इन्कार गरि नै रहे। 13 वर्षसम्म मैले जथाभावी जीवन बिताएँ, तर त्यसको फलस्वरूप मेरो ठाड नराम्रोसँग दुख्न थाल्यो। आफू निको होला कि भनेर अस्पतालहरू चाहे, तर डाक्टरहरूले दिएको औषधिले मलाई छोएन। एक दिन म साउथ इस्ट एडभेन्टिस्ट अस्पतालमा गए। मेरो रोग पत्ता लगाउन डाक्टरहरूले विभिन्न परीक्षण गरे, तर तिनीहरूले केही पनि रोग पत्ता लगाउन सकेनन्। मेरो ढाड अत्यन्तै दुख्न थाल्यो र मलाई धेरै ज्वरोले पनि सताउन थाल्यो। म अस्पतालमा भर्ना भएको थिएँ। भर्ना भएको 4 दिनमा अस्पतालको चाप्लेन अर्थात् पास्टर आएर मलाई भेट्नुभयो। उहाँ त्यही प्रचारक रिचार्ज पेरेस थिए। उनले मलाई तुरन्त चिनिहाल्नुभयो र मेरै नाउँ लिएर मलाई अभिवादन गर्नुभयो। तपाईँलाई परमेश्वरको आवश्यकता छ भनेर उहाँले मलाई भन्नुभयो। उहाँले आफ्नो गिटार बजाएर 2 गीतहरू गाउनुभयो। उहाँले बाइबल पनि पढ्नुभयो। त्यस बेला परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ भनेर महसुस गरे। श्रोत साथी, मलाई अत्यन्त पीडा भइरहेको थियो। मेरो दुखाइ झन् असह्य हुन थाल्यो र मेरो ज्वरो धेरै बढेर आयो। 7 दिनमा मेरो कोठामा डाक्टर आउनुभयो, तर उहाँको मुख अँध्यारो थियो। उहाँले मलाई एक्लै कुरा गर्नुपर्छ भनेर भन्नुभयो। मैले मेरी श्रीमतीलाई बाहिर जान भनेर अराएँ। तपाईँसँग एड्स रोगको लक्षण देखिएको छ, डाक्टरले भन्नुभयो, हो होइन भनेर म फेरि तपाईँको जाँच गर्छु। जाँचेपछि डाक्टर मेरो कोठाबाट निक्लिनु भयो र मेरी श्रीमती कोठामा आइन्। मलाई के भइरहेको छ, मेरी श्रीमतीले मलाई सोधिन्। त्यसको जवाफ मैले दिन सकिन, किनभने म आफैलाई के भन्नु जस्तो भइरहेको थियो। मैले अत्यन्तै खराब जीवन बिताइरहेको थिएँ र मलाई थाहा थियो त्यसैको कारणले म यो बिरामीमा परिरहेको छु। अनि मलाई पास्टरको वचनको याद आयो। उहाँले भन्नुभएको थियो, अब तपाईँलाई परमेश्वरको आवश्यकता छ। मैले श्रीमतीलाई फेरि बाहिर जानु भने, किनभने म प्रार्थना गर्न चाहन्थे। म रोएर प्रार्थना गरे, मलाई जिउन अर्को मौका दिन परमेश्वरसँग मागे, मलाई एड्स नभएको बनाइदिन परमेश्वरसँग मद्दत मागे। एकछिन पछि डाक्टर फर्कनु भयो र भन्नुभयो, मसँग तपाईँलाई दिने असल र खराब खबर छ। असल खराब चाहिँ तपाईँमा एड्स छैन, खराब खबर चाहिँ तपाईँलाई के रोग लागेको छ सो मलाई थाहा छैन। मेरो रगतको परीक्षणले ममा एड्स नभएकोले मेरो प्रार्थना परमेश्वरले सुन्नुभयो भनेर मलाई थाहा भएको थियो। अर्को परीक्षणमा मेरो फोक्सोमा पानी भरेको देखिएको थियो। डाक्टरले मेरो फोक्सोमा र छातीको बीचमा पाइप हाल्नुभयो ताकि त्यहाँबाट पानी निक्लिउन् र 5 दिनपछि म घर जान सकुँ। तर 5 दिनपछि पनि मलाई दुख्न कम भएन र अर्को परीक्षणले मेरो जिह्वारी मासु पलाएको देखियो। केवल परमेश्वरको हस्तक्षेपले मात्र तपाईँ बाँच्न सक्नुहुन्छ भनेर म तपाईँलाई सतर्क गराउन चाहन्छु, डाक्टरले भन्नुभयो। भोलिपल्ट नै शल्यक्रिया गर्ने निर्णय गरियो। मैले फेरि प्रार्थना गरेँ, मैले बर्बाद पारेको जीवनबाट नयाँ जीवन पाउन परमेश्वरसँग फेरि बिन्ती गरे। शल्यक्रिया गर्ने दिनमा मलाई लठ्याउने औषधि दिन अपरेसन कोठामा लगियो। त्यस बेला फेरि मैले प्रार्थना गरे, हे प्रभु, मलाई बाँच्न दिनुभयो भने म बप्तिस्मा लिन्छु र मेरो जीवन तपाईँमै समर्पण गर्छु। डाक्टरहरूले 6 घण्टा लगाएर मेरो शल्यक्रिया गरे। जब म बिउजे तब मैले आफूलाई आफ्नै कोठामा भएको पाएँ। मेरी श्रीमती र मेरी छोरीहरू मसँग कुरा गर्न पर्खिरहेका थिए। मलाई जिउन परमेश्वरले फेरि मौका दिनुभएको मैले भनेर म विश्वस्त भए। श्रोत साथी, 21 दिनपछि म अस्पताल छोडे। 3 हप्तापछि चर्चमा अर्को सुसमाचार प्रचार कार्यक्रम गरियो। त्यस बेला मैले बप्तिस्मा लिएँ। अब म चर्चमा सरसफाई र मूल डिकन भएर चर्चमा सघाउँछु। जिउने दोस्रो अवसर दिनुभएकोमा परमेश्वरलाई धेरै धेरै धन्यवाद। म जिन्दगीभर उहाँको सेवा गर्नेछु।
See you. बलिदानले सदाको निम्ति हामीलाई शुद्ध पार्नु हो।
श्रोता, हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 20002, काठमाडौँ, नेपाल। श्रोता, यदि तपाईँ हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165501120, 98165501120, र अर्को 98185555, 98185555। हाम्रो इमेल एड्रेस यस प्रकार छ: nepal@awr.org। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org मा जानुहोस् र त्यहाँ तपाईँले हाम्रो सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि फेरि यही स्टेशन र यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुत म रवि यहाँसँग बिदा माग्दछौ। नमस्कार।